यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगद्वारा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिश। जेएनजी प्रदर्शनका घाइतेहरूको पहिचान र सहज उपचारका लागि परिचय पत्र वितरण गर्ने सरकारको निर्णय। नेकपा एमालेद्वारा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न असोज 27 र 28 गते पार्टी केन्द्रीय कमिटिको बैठक आह्वान। देशभरका कारागारबाट भागेका कैदी बन्दीहरूको उच्च निगरानी भइरहेको प्रहरीद्वारा जानकारी। र भारतको तमिलनाडुमा राजनीतिक र्यालीमा भागदौड़ मचिँदा कम्तीमा 40 जनाको मृत्यु।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। जेएनजी आन्दोलनको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको विदेश भ्रमणका लागि रोक लगाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको छ। आएको हिजो बसेको बैठकले पूर्व प्रधानमन्त्री ओली सहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्ण मणि दुवाड़ी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकाले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कार्यवाही गर्नुका साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आएको स्वीकृति बेगर काठमाडौँ उपत्यका छान्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। सरकारले जेएनजी प्रदर्शनमा घाइते भएकाहरूको पहिचान र सहज उपचारका लागि परिचय पत्र वितरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयबारे जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेएनजी प्रदर्शनका घाइतेहरूको परिचय पत्र वितरण गर्ने, स्वास्थ्य उपचारका लागि अस्पताल तोक्ने र जेएनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो। मन्त्री खरेलले घाइतेहरूको उपचारको सहजीकरणका लागि हटलाइन र सम्पर्क व्यक्ति तोक्ने, घाइते हरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताउनुभयो। उक्त प्राविधिक समिति मार्फत हुने घाइतेहरूको वर्गीकरण पश्चात सरकारले उचित राहतको व्यवस्था गर्ने मन्त्री खरेलले जानकारी दिनुभयो। संचार मन्त्री खरेलले बैठकले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख सल्लाहकारमा अजय भद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमेल सेनालाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले कार्तिक 10 गतेदेखि 13 गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं बैठकमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिने निर्णय पनि गरेको छ। नेकपा एमाले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज 27 र 28 गते पार्टी केन्द्रीय कमिटिको बैठक बोलाएको छ। केन्द्रीय सचिवालयको हिजो भक्तपुरको गुण्डुमा बसेको बैठकले केन्द्रीय कमिटिका बैठकका एजेण्डा तय गर्न असोज 19 र 20 गते सचिवालयको बैठक पनि बोलाएको छ। बैठकले जेएनजी आन्दोलनका क्रममा निधन भएका प्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। यसै गरी आन्दोलनका दोषी र तोडफोड़ र आगजनीमा संलग्नलाई कार्यवाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ। बैठकपछि उपमहासचिव प्रदीप ग्यावालीले भदौ 23 र 24 गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभयो। नेपाल प्रहरीले गत भदौ 23 र 24 गतेको जेएनजी युवाहरूको आन्दोलनका क्रममा देशभरि रहेका कारागारबाट भागेका कैदी बन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेका मध्ये 8,000 जना कैदी फर्किएका र 6,000 अझै फरार रहेकाले दशैं तिहार छठ लगायतका चाडपर्वको समयमा सुरक्षाका मामिलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी न्याय महानिरीक्षक विनोद घिमिरेले भागेका कैदी बन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदी बन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन समेत आग्रह गर्नुभयो। कारागार व्यवस्थापन विभागले जेएनजी युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज 20 गते भित्र कारागार फर्कन पनि आग्रह गरेको छ। काठमाडौँको जगन्नाथ देवल कारागारबाट 3,300 भन्दा बढ़ी कैदी बन्दी भागेका थिए। जगन्नाथ देवलका अनुसार हाल कारागारमा 2,281 कैदी बन्दी रहेका छन्। उहाँका अनुसार भदौ 23 र 24 गते जेएनजी प्रदर्शनका क्रममा यस कारागारमा सामान्य क्षति पुगेको छ। यसै गरी ललितपुरको नक्खु कारागारबाट 1,272 जना कैदी बन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार अब नक्खुमा फिर्ता आउन बाँकी रहेका कैदी बन्दीको संख्या 507 रहेको छ। कारागार व्यवस्थापन विभागले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदी फर्काउन गत शुक्रबार करार बन्दी खोजी तथा पक्राउ कार्यदल पनि गठन गरेको छ। उल्लेख्य संख्यामा कैदी बन्दी कारागार बाहिर रहेको भन्दै सहायक जिल्ला प्रमुखको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको छ। गृह मन्त्रालयले फरार बन्दीको खोजी नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्य अझ सघन रूपमा अघि बढ़ाउन गृह मन्त्रालयले कार्यादेश समेत जारी गरेको छ। बड़ा दशैंको नवरात्र अन्तर्गत आज सप्तमी तिथिका दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी सातौं कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहे पनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौं दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्राणी मात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता रहिआएको छ। यस्तै देवीको स्वरूपलाई कालरात्री भनिन्छ। कालरात्री कृष्ण वर्गको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छन् भन्ने विभिन्न पुराणमा उल्लेख भएको पाइन्छ। प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्री भनिँदै आइएको छ। नेपालीहरूको महान चाड बड़ा दशैं शुरू भएसँगै खाद्यान्नदेखि लक्ता कपड़ा खसी बोका लगायतका सामान किन्नेहरूको बजारमा चहल पहल बढ़दै गएको छ। धनकोटाका बजारहरूमा पनि सामान किन्न आउनेहरूको चहल पहल बढ़ेसँगै व्यापारीहरू पनि उत्साहित भएका छन्। धनकोटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
नयाँ लुगा लगाउने मिठो खाने चाडका रूपमा समेत परिचित दशैं व्यापार व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठूलो सिजन हो। त्यसैले अरू विदाको सदुपयोग गर्ने तयारीमा हुँदा व्यापारीहरू झन बढी व्यस्त हुनुपर्छ। यति बेला धनकुटाका मुख्य चोक तथा पसलहरूमा किनमेल गर्न आउनेको बाक्लो भीड देखिन थालेको छ। खाद्यान्न लत्ता कपड़ा खरिददेखि खसी बोका बिक्रीका लागि मानिसहरूको भीड देखिन थालेको हो। यसपालि दशैंको चहल पहल अघिल्ला वर्षको भन्दा केही मात्रामा बढ़ी भएको व्यापारीहरूले बताएका छन्।
हामी पनि आशामा छौँ, व्यापार रहोस्, व्यापारीहरूले पनि देशमा शान्ति होस्, व्यापार पनि राम्रो होस् र बडा दशैं राम्ररी सबैले असहज परिस्थितिमा पनि सहज बनाएर बनाउन सक्छ।
अलिअलि बढ्छ कि भन्ने कुराहरू छ। अब अहिले कर्मचारीहरू पनि तलबहरू निकास पुरै भइ नसकेको अवस्थाले गर्दाखेरि बाँकी छ।
देश संघीयतामा गएसँगै बजार विकेन्द्रीकृत हुँदा तथा गत भदौ 23 र 24 गतिको जेन्जी आन्दोलनले बजारलाई केही असर गरेको छ, तर दशैं शुरू भएको केही ढिलो गरी भए पनि चहल पहल बढ्दा व्यापार बढेको छ। बजारमा चहल पहल बढेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक पर्ने खाद्यान्न लगायतका वस्तु आपूर्तिमा सहजीकरण गरिरहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो।
विशेष गरी अहिले उपभोक्ताहरूलाई उपभोग्य वस्तुहरू खाद्यान्न लत्ता कपडा सहज रूपमा स्वच्छ सफा उपलब्ध गराउनको लागि उद्योग वाणिज्य संघ अभियान सञ्चालन
गर्छ। दशैंको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म कारोबार हुने गरेको व्यवसायीहरूको अनुभव छ। एक वर्षमा हुने कारोबार मध्ये दशैंमा मात्र करिब 40% कारोबार हुने गरेको छ। धनकुटाको सदरमुकाम सहित हिले, सिन्धुवा, जोरपाटी, जितपुर, राजारानी लगायतका बजारमा चहल पहल बढेको हो। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर थापा। बाजुराको मार्तडी कोल्टी सड़क खण्ड 4 महिनापछि पुनः सञ्चालनमा आएको छ। वर्षा शुरू भएसँगै पहिरोका कारण अवरूद्ध बनेको सड़क नियमित सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बढ़ीमालीका नगर प्रमुख अमर खड्का र बुढ़ी नन्दा नगर प्रमुख जनक बोहराले पहिरो हटाएर बाउली र अनाई खोलामा बाटो निर्माण गरेसँगै सड़क सञ्चालनमा आएको जानकारी दिनुभयो। सड़क भएपछि मार्तडीदेखि कोल्टीसम्म सीधा जीप सञ्चालन हुन थालेपछि दशैं तिहारका लागि घर फर्किने स्थानीयलाई सहजता भएको छ। साथै जिल्लाको पूर्वी उत्तरी भेग कोल्टी क्षेत्रका 4 स्थानीय पालिका मात्र नभई छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बासिन्दाले समेत सड़क सञ्चालन भएपछि लाभ लिन थालेका छन्। सर्वोच्च अदालतले भदौ 23 र 24 गतेको विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको पुनर्प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी तथा उप रजिस्ट्रार निराजन पाण्डेका अनुसार सर्वोच्चमा जलेका चालू मुद्दा 20,000 भन्दा बढ़ी र फैसला लेख्न बाँकी रहेका लगभग 5,000 मुद्दा जलेर नष्ट भएका छन्। निर्देशिका बमोजिम नष्ट भएका मिसिल भन्नाले अदालतमा विचाराधीन वा फैसला भई फैसलाको पूर्ण पाठ तयार हुन बाँकी रहेका, फैसलाको कार्यान्वयनको क्रममा रहेका, अभिलेखका रूपमा रहेका, मुद्दाको मिसिलमा रहेका कागज पत्रहरू आंशिक वा पूर्ण रूपमा क्षति भएको अवस्थालाई बुझाउने उल्लेख गरिएको छ। सर्वोच्च अदालत नियमावली 2074 नियम 167 उपनियम 1 दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले निर्देशिका जारी गरेको हो। निर्देशिका मुख्य गरी 17 बुधामा जारी गरिएको छ। निर्देशिकामा अदालत भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनुपर्छ र सो शब्दले कुनै खास किसिमका मुद्दाको कार्यवाही, सुनवाई वा किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारीलाई समेत जनाउने उल्लेख गरिएको छ। भदौ 24 गते देशव्यापी रूपमा भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिकदेखि निजी सम्पत्तिसम्म तोडफोड र आगजनी भएका छन्, जसका कारण कतिपय स्थानमा सार्वजनिक कार्यालयहरूबाट सेवा प्रवाहमा समस्या भएको छ भने करोड़ौंको लगानी खरानी हुँदा नागरिकका सपना समेत भताभुङ्ग भएका छन्। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बाघको रिपोर्ट।
जनताको करबाट बनेका भवन र सेवा सुविधा प्रदान गर्न खरिद गरिएका सम्पत्ति तथा दस्तावेजहरू जलेर खरानी भए। कञ्चनपुरमा भएको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा घुसपैठ भई विध्वंसात्मक रूप लिँदा सबैभन्दा धेरै क्षति पुनर्वास नगरपालिकामा भएको छ। प्रारम्भिक मूल्यांकन अनुसार पुनर्वासमा मात्रै करिब 6,50,00,000 बराबरको क्षति भएको छ। पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल:
भौतिक क्षति त धेरै नै भएको छ, डकुमेन्टेसनहरू, कम्प्युटरहरू, ल्यापटपहरू केही पनि छैन। समग्र नगरपालिकाको अहिलेको हालत भनेको शून्य जस्तै छ, शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ। यो अवस्था पुरै सुधार्न कम्तीमा 6 महिनादेखि 1 वर्षसम्म लाग्ला।
नगरपालिकाको भवन बाहिर सामान्य देखिए पनि भित्र खण्डहर बनेको छ। घटनामा संलग्न समूह विरूद्ध किटानी जाहेरी दिने तयारीमा नगरपालिका रहेको छ। पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राणा:
जाहेरीमा पनि अब सकभरियो पूर्ण क्षति भएको विवरण सँगसँगै घटना घटाउनमा जसको कसको भूमिका रह्यो, त्यसका श्रव्य दृश्य सामग्रीहरू छन् भने त्यो मार्फत चाहिँ हामीले जाहेरी दिने नै निर्णय कार्यपालिकामा गरेका थियौँ।
पुनर्वास मात्र होइन, कृष्णपुर र शुक्लाफाटा नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, वडा कार्यालयहरू, राजनीतिक दलका कार्यालय र नेताका घरसम्म आक्रमणबाट सुरक्षित रहन सकेनन्। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा:
मैले त नगरपालिकामा क्यान्टिनबाट सेवा सुचारू गरिरहेको छु, गर्नुपर्ने भयो, जनप्रतिनिधि सेवा दिनुपर्ने भयो, हाम्रो चारवटा वडामा पनि क्षति भएको छ, नगरपालिका जलेको छ।
प्रदर्शनपछि केही दिन क्षतिग्रस्त स्थानीय तहहरूमा कामकाज ठप्प भए पनि त्यसको केही दिनमै अत्यावश्यक काम भने सुचारू गरिएको थियो। अब दशैं बिदा सकिए लगत्तै अन्य कामकाज पुनः सञ्चालन गर्ने तयारीमा स्थानीय तहहरू रहेका छन्। क्षतिको सबै विवरण संकलन भइरहेको र सरकारसँग आवश्यक सम्बोधनका लागि माग गरिने नगरपालिका महासंघका केन्द्रीय सदस्य तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको भनाइ छ:
हामीले चाहिँ अब यो सबै अहिले अवलोकन गरिराखेका छौँ, त्यसपछि एउटा निष्कर्षमा पुग्नु पर्ला, अब सरकारसँग पनि हामीहरूले चाहिँ यसको बारेमा चाहिँ कुराहरू उठाउँछौ।
प्रदर्शनका नाममा भएको यो विध्वंसले जनताको सम्पत्ति मात्र नष्ट गरेको छैन, भविष्यका सम्भावना र योजनाहरूलाई पनि नराम्ररी पछारेको छ। अब सरकार र सम्बन्धित निकायले यसलाई राजनीतिक एजेण्डाका रूपमा मात्र लिन्छन् कि दोहोरिन नदिने गरी प्रभावकारी कदम चाल्छन्, त्यो भने समयले नै देखाउनेछ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो हरिश चन्द्र बाग, जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्षमाथि सांघातिक हमला भएको छ। कुसे गाउँपालिकाबाट सुर्खेत जाँदै गरेका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि हिजो साँझ करिब 6 बजेतिर छेडागाड नगरपालिका 5 चंगेलीमा आक्रमण भएको प्रहरीले जनाएको छ। अध्यक्षलाई आक्रमण भएपछि बचाउन गएका कुसे गाउँपालिका 4 का नवराज साई र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन्। घाइते 2 जनाको नेपालगंजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक बहादुर विश्वकर्माले अध्यक्षलाई सामान्य चोट लागे पनि चक्कु प्रहार भएकाले साई र सिंह गम्भीर घाइते भएको बताउनुभयो। नेपाली कांग्रेसले परम्परागत रूपमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। विक्रम सम्बत 2033 सालमा जननायक बीपी कोइराला निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्केपछि नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने परम्परा रहेकोमा यस वर्ष भदौ 23 र 24 गतेको अकल्पनीय राजनीतिक घटनाक्रमका कारण उक्त कार्यक्रम नगर्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। जेएनजी आन्दोलनमा 74 जना भन्दा बढ़ीले ज्यान गुमाएका थिए भने राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरू, प्रहरी कार्यालयहरू, ऐतिहासिक भवनहरू र आश्रमहरूमा क्षति पुगेकोमा कांग्रेसले यस विषयलाई स्मरण गरेको जनाएको छ। त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवा लगायतका नेतामाथि सांघातिक आक्रमण भएको, विभिन्न राजनैतिक दलका कार्यालयहरू, व्यावसायिक प्रतिष्ठानहरू र व्यक्तिगत सम्पत्तिमा समेत योजनाबद्ध रूपमा लुटपाट र आगजनी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोग दशैं बिदामा पनि बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म खुल्ला रहने भएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहर भवन, ललितपुर तथा प्रदेश शाखा कार्यालय दशैं बिदामा खुल्ला रहने उल्लेख छ। आयोगले मानव अधिकार उल्लंघनका कुनै पनि घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मयदा तोरुबी शिष्टाचार भेटवार्ता भएको छ। हिजो मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालको हालको परिस्थिति, नेपाल र जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्र तर्फ लैजान विद्युतीय सवारी साधन प्रवर्धनमा जोड दिनुभएको छ। चेन्ज डिजिटल, काठमाडौँले सामाकुशी लगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशन उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। नेपाल प्रहरीका चार नायब प्रहरी महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढ़ुवा सिफारिश गरिएको छ। गृह मन्त्रालयमा बढ़ुवा समिति सचिवालयको हिजो बसेको बैठकले जनपद प्रहरी समूह तर्फका डीआईजी सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विष्टलाई एआईजीमा बढ़ुवा सिफारिश गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर 20 वडा कार्यालय भीमसेन स्थान नजिकको घरमा आग लागि भएको छ। नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित 6 दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी भारतमा अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिको र्यालीमा भएको भागदौड़मा कम्तीमा 40 मृत्यु भएपछि उहाँका नजिकका 3 सहयोगीमाथि प्रहरीद्वारा आपराधिक हत्या तथा लापरवाहीको आरोपमा मुद्दा दर्ता गरिएको छ। शनिबार करिब 27,000 मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करूर जिल्लामा भेला भएका थिए। अपेक्षा गरिएको संख्या भन्दा झण्डै 3 गुणा बढ़ी भीड़ आउँदा त्रास फैलिएर घातक दुर्घटना भएको थियो। भारतमा यस्ता दुर्घटनाहरू प्राय ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन्। यसपटक पनि पर्याप्त प्रहरी उपस्थिति, रूखमा चढ़ेका केही मानिसहरू रूखबाट खस्नु र घण्टौं लामो पर्खाईले दुर्घटना चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबल कार परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ती आयोजनाको सूची सार्वजनिक गरेको छ। सूची अनुसार औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट संचालित केबल कार आयोजनाहरू समावेश छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढ़ेको भन्दै गृहमन्त्री र ऊर्जा मन्त्री समक्ष सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन्। आइतबार दुवै मन्त्रालयलाई पत्र लेख्दै इपानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानून विपरीत 10% निशुल्क सेयर माग्ने तथा ती आयोजनाहरूमा अवरोध गर्ने कार्यहरू बढ़ेकोले सरकारसँग सुरक्षा माग गर्नु परेको उल्लेख गरिएको छ। पत्रमा विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न 45 MW क्षमताको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका का जेएनजी ग्रुपको नाममा 10% निशुल्क शेयर लगायतका माग राखेर विगत 17 विद्युत गृह बन्द रहेको कारण 16 करोड़ भन्दा बढी गुमाउनु परेको उल्लेख गरिएको छ। पत्रमा पछिल्ला वर्षहरूमा ऊर्जा आयोजनामाथि विभिन्न समूहबाट आक्रमण, तोड़फोड़, आगजनी लगायत कार्य बढ़दै गएको उल्लेख छ। त्यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बन्दै गएको र त्यसले दीर्घकालीन रूपमा स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई ऊर्जामा गरेको लगानी सुरक्षाको ग्यारेन्टी दिनका लागि छुट्टै रूपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि इपानले पत्र मार्फत माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चीन सीमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गर्नुभएको छ। महासंघको गण्डकी प्रदेश समिति एवं त्यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वसँग कोरोला नाकाको निरीक्षणपछि भएको छलफलमा अध्यक्ष ढकालले त्यस्तो आग्रह गर्नुभएको हो। त्यस नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकोले आवश्यक पूर्वाधार निर्माण गर्न भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन र जति सक्दो चाँडो अध्यागमन सेवा शुरू गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो। नेपाली बजारमा सुनको भावले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार नेपाली बजारमा सुनको भाव तोलामा 2,23,200 रुपियाँमा कारोबार भएको छ। 8 असोजमा सुनको भाव 2,23,000 पुगेर कारोबार भएको थियो। त्यसपछि केही घटेको सुनको मूल्यले आइतबार पुनः नयाँ कीर्तिमान कायम गरेको हो। दशैं विदा अगाडि अन्तिम कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 11.5 एक अंकले बढ़ेर बन्द भएको छ। आइतबार परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने 3 अर्ब भन्दा तलै खुम्चिएको छ। आइतबार बजारको परिसूचक 2663.51 को बिन्दुमा कायम भएको छ। आइतबार स्टकमा 314 कम्पनीहरूका 75,11,000 किता शेयरहरू 2,93,00,000 रूपियाँमा किनबेच भएका छन्। नेपाल आयल निगमले दशैंको सार्वजनिक विदाका दिनमा पनि कार्यालय तथा डिपोहरू खुला राख्ने भएको छ। सार्वजनिक विदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउनका लागि स्थानीय आवश्यकताका आधारमा 13 डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा इन्धन डिपो खुला रहने जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरू र बाँकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगद्वारा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित 5 जनालाई विदेश भ्रमणमा जान रोक लगाउने सरकारको सिफारिश। जेएनजी प्रदर्शनमा घाइते भएकाहरूको पहिचान र सहज उपचारका लागि परिचय पत्र वितरण गर्ने सरकारको निर्णय। नेकपा एमालेद्वारा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न असोज 27 र 28 गते पार्टी केन्द्रीय कमिटिको बैठक आह्वान। देशभरका कारागारबाट भागेका कैदी बन्दीहरूको उच्च निगरानी भइरहेको प्रहरीद्वारा जानकारी र भारतको तमिलनाडुमा राजनीतिक र्यालीमा भागदौड मचिँदा कम्तीमा 40 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।